الحمد لله، الصلاة والسلام على أشرف الخلق وأكرم المرسلين وعلى أهله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وقال ربكم ادعوني أستجب لكم. تمہارے رب نے یہ حکم دیا ہے کہ مجھ سے دعا کر، میں تمہاری دعاؤں کو قبول کروں گا. نبی کریم صلی اللہ علیہ وسلم رمضان کے مہینے میں جن چیزوں کا خاص طور پہ اہتمام کرتے تھے، ان میں سے ایک دعا بھی ہے. رمضان میں آپ نے روزے کا اہتمام کیا، رات کو تراویح اور تہجد کا اہتمام کیا، قرآن کی تلاوت کا اہتمام کیا، صدقے کا اہتمام کیا، اور پانچویں چیز دعا. یعنی اگر ہم سے یہ پوچھا جائے کہ رمضان کے مہینے میں ہمیں کون سی نیکیاں کرنی چاہیے اہتمام کے ساتھ، تو اللہ کے رسول صلی اللہ علیہ وسلم کرتے تھے، تو ان میں سے ایک دعا بھی. قرآن نے بھی اس کا حکم دیا. اللہ تعالیٰ یہ کہتے ہیں کہ مجھ سے دعا کیا کرو، میں تمہاری دعاؤں کو قبول کروں گا. بعض جگہ پہ قرآن نے یہ بھی کہا ہے، ان الذین یستکبرون عن عبادتی سیدخلون جہنم داخلی، جو مجھ سے دعا نہیں کرتے وہ متکبر ہیں، ان کے دلوں میں تکبر ہے، اور جو تکبر کرنے والا ہے وہ جہنم میں داخل ہوگا. تو دعا اللہ کا ایک بہت بڑا حکم ہے. ہماری ضرورت بھی ہے کہ ہم اللہ سے دعا کریں، لیکن اس کے علاوہ اللہ کا ایک بہت بڑا حکم بھی ہے. اہل علم کا کہنا یہ ہے کہ دعا دو قسم پر ہے. ایک دعا جسے ہم دعائے مسئلہ کہتے ہیں، مجھے کوئی حاجت ہے، میری کوئی ضرورت ہے، میں اس کے لیے اللہ سے دعا کرتا ہوں، اس کو دعائے مسائلہ کہتے ہیں، کہ اپنے مسائل میں، اپنی مشکلات میں اللہ کو پکارنا، اللہ سے دعا کرنا. جب بھی ہمارے اوپر کوئی آزمائش آتی ہے تو ہم اللہ کی طرف متوجہ ہوتے ہیں، اللہ کو پکارتے ہیں. ہمارے رب کا یہی حکم ہے. پچھلے ادیان میں یا دوسرے مذاہب میں یہ ہوتا تھا کہ وہ اپنے بتوں کو پکارتے تھے، ان کے سامنے نظر نیاز چڑھاوے چڑھاتے تھے، ان کو خوش کرتے تھے. جب ان پہ کوئی تکلیف اور آزمائش آتی تو ان کو راضی کرنے کی کوشش کرتے تھے. تو ہمارے دین نے اس کو شرک قرار دیا اور اس سے منع کر دیا کہ اللہ کے علاوہ کسی سے دعا نہیں کر سکتے. وَأَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا. دیکھو، یہ مسجدیں اللہ کے گھر ہیں، ان مسجدوں میں اللہ کے علاوہ کسی سے دعا نہ کرو. مسجد میں بھی، مسجد کے علاوہ بھی، اللہ کے علاوہ کسی سے دعا، یہ جائز نہیں. دعا صرف اللہ سے. تو ایک دعا دعائے مسئلہ ہے، کہ اپنے سوالات میں، اپنے حاجات میں اللہ کو پکارنا. اور دوسری دعا دعائے عبادت ہے. کہ بعض اوقات انسان یہ سمجھتا ہے کہ مجھے کوئی مسئلہ نہیں ہے، مجھے کوئی حاجت نہیں ہے، مجھے کوئی ضرورت نہیں ہے، میرے پاس اللہ کا دیا سب کچھ ہے. بعض اوقات جو اللہ نے اس کو دیا ہوتا ہے اس پہ وہ مطمئن ہوتا ہے، اور کسی آزمائش میں بھی نہیں ہوتا. تو پھر کس کے لیے دعا کرے؟ پھر بھی دعا کرے، کیونکہ دعا جو ہے وہ ایک عبادت ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم کی ایک حدیث ہے جس میں آپ صلی اللہ علیہ وسلم نے فرمایا، الدعاء والعبادة. دیکھو، عبادت کیا ہے؟ عبادت اصل میں دعا ہی ہے، دعا ہی اصل میں عبادت ہے. عبادت کا مغز، یعنی عبادت کو آپ کیسے ڈیفائن کرو گے؟ کوئی آپ سے پوچھے بھائی عبادت کسے کہتے ہیں؟ قرآن یہ کہتا ہے کہ اللہ کی عبادت کرو. ہم یہ کہتے ہیں لا الہ الا اللہ، اللہ کے سوا کوئی معبود نہیں، اللہ کے سوا کوئی عبادت کے لائق نہیں. اب یہ عبادت کیا ہے؟ عبادت کیا ہے؟ ایک لفظ میں عبادت کو بیان کرے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ عبادت کیا ہے؟ عبادت اصل میں دعا ہے. नमाज भी दुआ ही है। हम कहते हैं नमाज इबादत है, तो नमाज भी क्या है? दुआ ही है। सूरह फातिहा दुआ है जिसमें हम अल्लाह से दुआ मांग रहे हैं, एहदिन सिरात अल मुस्तकीम, ऐ अल्लाह हमें सीधा रास्ता दिखा। तो नमाज में हम दुआ मांगते हैं, जब नमाज का इख्तिताम करते हैं तो वो भी दुआ के साथ है, रब्बी जालनी मुकीम अस्सला, ऐ अल्लाह मुझे नमाज का पाबंद बना, व मिन ज़ुर्रियती, और मेरी आने वाली नस्लों को नमाज का पाबंद बना, मेरी औलाद को नमाज का पाबंद बना। यानी एक बाप अपने लिए भी दुआ कर रहा होता है, अपनी औलाद के लिए भी, अत्तहियात में जब बैठा होता है ना सलाम फेरने से पहले, तो नमाज की पाबंदी की दुआ कर रहा होता है, या अल्लाह हमारे करने से तो नहीं होगा, आप तौफीक दे दे, मुझे दे दे, मेरी औलाद को तौफीक दे दे, नमाज पढ़ ले, रब्बना व तक़ब्बल दुआ, और या अल्लाह हमारी दुआ कबूल फरमा दे। जो हमने ये दुआ की है कि आप हमें नमाज का पाबंद बना दें, अपने दीन पे चला दें, ये हमारी दुआ कबूल फरमा लें। तो नमाज कुल की कुल दुआ है। सूरह फातिहा से नमाज का आगाज़ होता है, वो दुआ है, और रब्बी जालनी मुकीम अस्सला आमतौर पर इसके साथ हम उसका इख्तिताम करते हैं, तो वो भी दुआ है। तो नमाज का आगाज़ भी दुआ से, नमाज का इख्तिताम भी दुआ से। और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का मामूल क्या था कि रुकू के अंदर दुआएं किया करते थे, बहुत ज़्यादा दुआएं किया करते थे रुकू के अंदर। इसी तरह सजदे की हालत में आप बहुत ज़्यादा दुआएं किया करते थे। हमें रवायतों में मिलता है ना कि आप का सजदा बहुत लंबा होता था, आपका रुकू बहुत लंबा होता था, यानी जितना लंबा आपका क्याम होता था उतना ही लंबा आपका रुकू और सजदा भी होता था। अगर आपका क्याम 10 मिनट का है तो 10 मिनट का रुकू होता था, 10 मिनट का सजदा होता था। अब आप सल्लम क्या करते थे रुकू और सजदे में? लंबी लंबी दुआएं मांगा करते थे। तो आज हमें नमाज की किताब मिल जाती है, जैसे हिस्नुल मुस्लिम है, एक अच्छी किताब है, जिसमें वो दुआएं हैं जो आप सल्लम अत्तहियात में, सजदे में, और इसी तरह से जो है वो क़याम में, कौमा में, रुकू की हालत में मांगा करते थे, और बहुत प्यारी प्यारी दुआएं, बहुत प्यारी प्यारी दुआएं। बस थोड़ा सा तरद्दुद करना पड़ेगा कि हम उन दुआओं को याद कर लें, थोड़ी सी मेहनत लगाएं और उन दुआओं को तर्जमे के साथ याद करें, फिर उनको नमाजों में पढ़ें। उसकी वजह यह है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इंसान सबसे ज़्यादा करीब अल्लाह के कब होता है? सजदे की हालत में। यानी बंदा मोमिन अल्लाह के सबसे ज़्यादा करीब सजदे की हालत में होता है। तो सबसे ज़्यादा सजदे में दुआ का अहतमाम करो, इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सजदे में ज़्यादा दुआएँ मांगा करो। अब वो दुआएं जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मांगी हैं उनको हम याद कर लें, उनको हम दोहराते रहें, तो ये करने का काम है। ये करेंगे तो हमारी नमाज का जो एक लुत्फ है वो बढ़ जाएगा, नमाज के अंदर हमारी तवज्जो बढ़ जाएगी। तो हम ये कह रहे थे कि दुआएं जो है वो दो किस्म की हैं, एक दुआई मसाला है कि हमारे ऊपर कोई आजमाइश आ गई या हमें कोई नेमत चाहिए तो हम अल्लाह से दुआ करते हैं कि या अल्लाह ये आजमाइश डाल दे, ये मुसीबत आ गई, ये तकलीफ़ आ गई, ये बीमारी आ गई, मेरे ऊपर आ गई, बच्चे के ऊपर आ गई, ये कारोबार में नुकसान हो गया, मेरी मुलाजमत जाप जाती रही, या आपको कुछ चाहिए होता है, कोई नेमत आपको चाहिए होती है, उसके लिए आप अल्लाह से दुआ करते हैं। और दूसरी दुआ इबादत, यानी कुछ भी नहीं चाहिए फिर भी हालत दुआ में रहो, कुछ भी तुम्हें नहीं चाहिए, तुम्हें लगे कि दुनिया की हर नेमत अल्लाह ने तुम्हें दे दी है, तो इसका मतलब ये नहीं कि आप दुआ नहीं करनी। दुआ का ताल्लुक सिर्फ इससे नहीं है कि मुझे कुछ चाहिए तो मैंने अल्लाह से के सामने हाथ फैलाना है, नहीं, नहीं भी चाहिए फिर भी अल्लाह के सामने हाथ फैलाओ, ये अल्लाह को पसंद है कि मेरा बंदा मुझसे मांगे, ये अल्लाह को पसंद है, इसको दुआ इबादत कहते हैं। और इस दुआ का दर्जा उससे बढ़ के है जो दुआ मसाला है, उससे बढ़ के। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने दुआ के हवाले से जो है वो कुछ एटिकेट्स, कुछ आदाब वगैरह बताए, सिखलाए। पहली चीज़ तो ये है कि दुआ की जो सिग्निफिकेंस है ना, इसकी जो अहमियत है वो हमारे दिलों में होनी चाहिए, ये बहुत अहम चीज़ है। ठीक है, अनाफ की मसाजिद में नमाज के बाद दुआ का अहतमाम होता है, हमारे यहाँ अहल हदीस हजरात ये कहते हैं कि जी जो दुआ आपने करनी है वो आप नमाज में कर लें, लेकिन अगर आप नमाज में भी दुआ नहीं करते और आपने दुआएं नहीं याद की हुई तो फिर आप दुआ से महरूम हैं। तो इसलिए दुआ के लिए वक्त ज़रूर निकालें, یا تو آپ نماز کے اندر جو اللہ کے رسول صلی اللہ علیہ وسلم دعائیں پڑھا کرتے تھے تو وہ یا تو آپ یاد کریں، پھر آپ کی نماز جو ہے دو رکعت نماز پانچ منٹ کی نہیں رہ جائے گی، پھر پندرہ منٹ کی ہو جائے گی۔ تو دعا کو ہم نے ایک طرح سے کہ جی فرض نماز کے بعد دعا اللہ کے رسول صلی اللہ علیہ وسلم سے ثابت نہیں ہے، ہم نے اپنی زندگیوں سے نکال دیا، اب وہ دعا بالکل ہی ہماری زندگیوں سے نکل گئی۔ یہ ایک دوسری انتہا کہ ہم دعا کا اہتمام ہی نہیں کرتے، دعا کی اہمیت سے ہم واقف ہی نہیں، ہم دعا کے لیے وقت ہی نہیں نکالتے، یہ غلط ہے۔ اور دوسری طرف یہ بھی ہوا کہ دعا کو لوگوں نے ایک رسم ہی بنا لیا، ایک رسم ہی بنا لیا کہ ہاتھ اٹھائے اور ہاتھ گرائے، ہاتھ اٹھائے اور ہاتھ گرائے۔ ابھی آپ دیکھ رہے ہوتے ہیں کہ کسی کی فوتیدگی ہو جائے، آپ وہاں ہمخاری کے لیے جاتے ہیں، تعزیت کے لیے جاتے ہیں کسی کے ہاں، تو لوگ رسمن دعا کر رہے ہوتے ہیں۔ رسمن دعا کیا ہے؟ کہ آپ کا دل متوجہ نہیں ہے دعا کی طرف، دعا اس کو نہیں کہتے کہ آپ بے توجہی سے جو ہے وہ دعا کریں، جیسے ہاتھ اٹھائے، ہاتھ گرا دیے، ہاتھ جی دعا کریں گے، چلیں جی دعا کریں گے، اب ایک ہاتھ میں سگریٹ ہے چلیں جی دعا کریں، ٹھیک ہے، ادھر سے موبائل پکڑو چلیں جی دعا کریں، ادھر سے اس کے ساتھ گپے ماریں چلیں جی دعا کریں، یہ تو کوئی دعا نہیں ہے۔ کیا آپ ایک رسم پوری کرنے چلے گئے ہیں کہ ہمارے ہاں فوتیدگی ہوئی تھی تو وہ ہمارے ہاں آئے تھے تو اب ہمیں ان کے طرف جانا ہے اور ایک ان کو دکھانے کے لیے جانا ہے، اور بعد میں پکڑ پکڑ کے اس کو کہتے ہیں مطلب وہ دیکھ لے کے میں آیا تھا، نہیں یہ تو نہیں ہے کہ ہم نے کوئی رسم نبھانی ہے اور اگلے کو بتانا ہے کہ بھائی ہم تمہارے ہاں آئے تھے، اللہ کے لیے ہم نے یہ سب کام کرنے، اللہ کے لیے اس سے مانگنا، اور جب آپ اللہ کے لیے کریں گے تو اللہ تعالیٰ اس کو قبول کریں گے، اس کو معاف بھی کریں گے۔ آپ صلی اللہ علیہ وسلم فرمایا 40 افراد جنہوں نے شرک نہ کیا ہو کسی کے جنازے میں شریک ہو جائیں اور اس کے لیے معافی مانگ لیں، اللہ تعالیٰ اس کو معاف کر دیتے ہیں، تو کتنی بڑی بات ہے اگر ہم سنجیدگی کے ساتھ دعا کریں۔ تو بہرحال دعا کو رسم بھی نہیں بنانا کہ دعا کی طرف توجہ ہی نہ رہے، جیسا کہ آپ صلی اللہ علیہ وسلم کی ایک حدیث ہے، دیکھو وَعَلَمُوا أَنَّ اللَّهَ لَا يَسْتَجِيبُ دُعَاءً مِّن قَلْبٍ غَافِلٍ لَاهٍ، جان رکھو کہ اللہ اس دل کی دعا قبول نہیں کرتا جو غافل ہے اور کھیل تماشے میں پڑا ہوا ہے، یعنی دل متوجہ ہی نہیں ہے اس طرف کہ کیا مانگ رہا ہے، جیسے ہمارے ذہن کہیں اور پہنچا ہوا ہے اور ہاتھ اٹھا کے دعا مانگی جا رہے ہیں، پر میں اللہ تعالیٰ ایسی دعا قبول نہیں کرتا۔ آپ کا بچہ بھی اس طرح سے آپ سے 10 روپے مانگے گا، ٹھیک ہے، مطلب دیکھ وہ ادھر رہا ہے اور آپ سے کہی جا رہا ہے کہ جی ابا جان مجھے 10 روپے دے دیں، تو آپ اس کو 10 روپے بھی نہیں دیں گے، تو پتہ نہیں کن کاموں میں پڑا ہوا ہے، جب تک کہ وہ لگ لپٹ کے آپ کے ساتھ چمٹ کر آپ سے نہیں مانگے گا تو اس وقت تک آپ اس کو نہیں دیں گے۔ تو یہ ضروری ہے، بہت دفعہ میں ماں باپ اپنی اولاد کو کوئی چیز نہیں دینا چاہ رہے ہوتے، کبھی جیب اجازت نہیں دے رہی ہوتی، کبھی وہ سمجھ رہے ہوتے ہیں کہ نہیں اس کی خواہشات ہی پوری نہیں ہو رہی، لیکن وہ بچہ پیچھے پڑ جاتا ہے، وہ ماں باپ کے ساتھ لپٹ جاتا ہے، اس کہتے ہیں ان کا دامن پکڑ لیتا ہے، یہاں تک کہ اپنی آہوزاری کے ساتھ ان کو مجبور کر دیتا ہے کہ مجھے یہ کھلونا لے دیں، مجھے یہ چیز لے دیں، اور وہ بالآخر بعض اوقات مجبور ہو کے اس کو لے بھی دیتے۔ تو اللہ سبحانہ و تعالیٰ کے ساتھ بھی اسی طرح سے الحاء ظاہری کے ساتھ اللہ سے مانگنے کی ضرورت ہے، دعا کرنے کی ضرورت ہے، دعا کو صرف رسم بنانے کی ضرورت نہیں کہ ہم نے ہاتھ اٹھائے اور ہاتھ گرا دیے، نہیں یہ نہیں، پوری توجہ کے ساتھ، جیسے قرآن نے بھی کہا نا ادعوا ربکم تضرعا وخفیا، اپنے رب کو پکارو گڑ گڑاتے ہوئے اور چپکے چپکے، آہوزاری کے ساتھ اپنے رب کو پکارو، اپنے رب کے ساتھ مکالمہ کرتے ہوئے، اپنے رب کو بتاتے ہوئے کہ یا اللہ میں اس تکلیف میں ہوں، میں اس آزمائش میں ہوں، میں اس سے نکلنا چاہتا ہوں، آپ کے علاوہ کوئی نہیں ہے جو مجھے اس میں سے نکال سکے، اللہ سے باتیں کریں، اللہ سے گفتگو کریں، پھر اللہ سے مانگیں، اور پھر یقین بھی ہو کہ اللہ تعالیٰ تمہیں دے گا، اور جب انسان یقین کے ساتھ دعا کرتا ہے تو اللہ سبحانہ و تعالیٰ اس کو دیتے بھی ہیں۔ مجھے ایک مرتبہ یہ خیال آیا کہ بہت سے لوگ دنیا میں، خاص طور پہ علماء ایسے ہو گزرے ہیں جنہوں نے دین کا بڑا کام کیا، तो मेरे ध्यान में ये बात आई कि उनकी ज़िंदगी में ऐसी क्या चीज़ थी कि अल्लाह ने उनसे इतना बड़ा काम ले लिया। तो उनकी बायोग्राफीज, उनकी सवाने, उनके हालात ज़िंदगी, उसका मुतालिया करना चाहिए। तो मैंने बड़े बड़े उलमा की बायोग्राफीज, उनकी सवाने, उनकी हालात ज़िंदगी, जो उनके ऊपर किताबें लिखी गई थी, उनका मुतालिया किया, कैसे पैदा हुए, कहाँ उनकी वफ़ात हुई, कहाँ कहाँ जाके पढ़ते रहे, तालीम हासिल की, क्या क्या मशागिल थे। तो एक चीज़ मुझे उन सब में कामन नज़र आई, जिनसे भी अल्लाह ने दुनिया में कोई काम लिया तो एक चीज़ उनमें मुझे मुश्तरक नज़र आई कि वो सारे दुआ का बड़ा अहतमाम करते थे। तहज्जुद के वक़्त में, फजर के बाद से लेकर इशराक तक, असर से लेकर मगरिब तक, या मगरिब से इशा तक। तो ये दुआ ही एक ऐसा मौका है, एक ऐसी अपॉर्चुनिटी है कि आप अल्लाह के यहाँ अपने आप को रख सकते हैं और अल्लाह के यहाँ अपने आप को मनवा सकते हैं। या अल्लाह, मैं तो इस काबिल नहीं हूँ, लेकिन तू मुझे अपने दीन की खिदमत के लिए कबूल कर ले। या अल्लाह, मैं तो इस काबिल नहीं हूँ, लेकिन आप मुझे फ़लाँ नेमत मुयस्सर कर दें। या अल्लाह, मेरे अमाल तो ऐसे नहीं हैं, लेकिन फ़लाँ आजमाइश मुझसे टाल दें। तो दुआ जो है वो इंसान को, और कुछ ना सही, कभी आप इसका तजर्बा करके देखें कि इंसान किसी सख्त आजमाइश में होता है तो अल्लाह से गिड़गिड़ा के दुआ करता है उस आजमाइश से निकलने के लिए, तो और कुछ ना सही, कम से कम फौरी तौर पे उसे जो चीज़ हासिल हो जाती है वो सुकून और इत्मीनान। दुआ इंसान को अल्लाह के एकदम से करीब कर देती है, एकदम से। यानी कोई इबादत ऐसी नहीं है जिसकी तासीर दुआ के जैसी हो। आप हाथ उठाते नहीं तो यूं लगता है जैसे आप अल्लाह के सामने पहुँच गए, अल्लाह के हुजूर में आप पहुँच गए, अल्लाह की प्रेजेंस में आप आ गए, ऐसे लगता है। तो दुआ इंसान का अल्लाह के साथ ताल्लुक मजबूत करती है। तो दुआ का अहतमाम करना बहुत ज़रूरी है। चाहे आपका मसाला हल हो या ना हो, इंसान सवाल के लिए दुआ करता है। बाज़ औक़ात अल्लाह ताला जो कुछ इंसान अल्लाह से मांगता है उसको दे देता है, अल्लाह ताला दुनिया में ही दे देते हैं। इंसान किसी आजमाइश से पनाह मांगता है, अल्लाह ताला वो आजमाइश टाल देते हैं। इंसान अल्लाह से कोई नेमत मांगता है, अल्लाह ताला उसको वो नेमत दे देते हैं। बाज़ औक़ात तो अल्लाह ताला दुनिया में इंसान को दे देते हैं, तो उस पर फिर अल्लाह का शुक्र अदा करें। हर इंसान की ज़िंदगी में ऐसे तजर्बात होते हैं कि उसने दुआ की, अल्लाह ने उसकी दुआ कबूल की। मतलब सारी नहीं होती, लेकिन कोई ना कोई तो हो जाती है ना, ऐसा सबको तजर्बा हो रहा होता है। बाकी होती ग्राउंड रियलिटीज़ के मुताबिक है, बंदे को नज़र आ रहा होता है कि भाई जाहिर बात है आप दुनिया में इंसान हैं, तो इंसानों ने जो है वो इस तरह से आपको हेल्प आउट करना, तो इंसानों के वास्ते से ही अल्लाह ताला आपकी मदद करेंगे। अब फरिश्ते तो हमें नज़र नहीं आएंगे, हमारी मदद के लिए नहीं उतरेंगे। तो अल्लाह ताला या तो आपकी दुआ को कबूल कर लेते हैं। दूसरी सूरत क्या है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, या फिर अल्लाह सुब्हानहु व तआला ऐसे करते हैं कि आपकी उस दुआ को ज़खीरा कर लेते हैं आखरत के लिए, कि क़यामत वाले दिन अल्लाह सुब्हानहु व तआला अपने बंदे से कहेंगे, ऐ मेरे बंदे, तूने मुझसे दुआ की थी या अल्लाह की थी, तुम्हारी दुआ कबूल हुई थी या अल्लाह नहीं हुई, आज हमने तुम्हें वो दिया जो तुमने दुनिया में मांगा था, जो कुछ तुम दुनिया में तुमने मांगा था वो आज हमने तुमको दे दिया। या तीसरी सूरत ये होती है कि अल्लाह सुब्हानहु व तआला उससे कोई आजमाइश टाल देते हैं, कोई मुसीबत, कोई तकलीफ़ उससे दूर कर देते हैं, यानी उसकी दुआ की वजह से। वो दुआ अल्लाह की किसी हिकमत की वजह से, क्योंकि देखें एक बात है, अल्लाह ने इस दुनिया को दार आजमाइश बनाया। ये तो है नहीं कि अब इंसान कहे मेरी आजमाइश ख़त्म हो जाए। ठीक है, बाज़ औक़ात एक आजमाइश टल जाती है, लेकिन उसकी जगह दूसरी आजमाइश ले लेती है, दूसरी टल जाती है, फिर तीसरी ले जाती है। ये ऐसी है जैसे रोज़ाना हम सुबह कामों की एक फहरिस्त बनाते हैं, हम कहते हैं 8-10 काम है बस, कल से सुकून हो जाएगा, लेकिन जब कल आता है तो 8-10 काम जो है वो 10-12 हो जाते हैं। हम कहते हैं कल इनको वाइंड अप करेंगे और हमारी ज़िंदगी में सुकून आ जाएगा, लेकिन अगले कल को वो 15-20 काम बन चुके होते हैं। अल्लाह ने इंसान को इसी तरह से पैदा किया। इंसान इस दुनिया में थकने के लिए आया, थक थक के चला जाता है, मेहनत करने के लिए आया, मेहनत कर करके चला जाता है। अल्लाह ने इस दुनिया को आजमाइश के प्रिंसिपल पर खड़ा किया, आजमाइश कभी ख़त्म नहीं होने वाली। हाँ, एक ख़त्म हो जाएगी, दूसरी उसकी जगह आ जाएगी, दूसरी ख़त्म हो जाएगी, तीसरी उसकी जगह आ जाएगी। एक मसले से इंसान निकलता है, मतलब कुछ सुकून नहीं गुजरता, फिर उसके बाद एक दूसरा मसला गोया कि उसके सामने खड़ा होता है। مطلب مجھے تو بعض اوقات یہ چیز ذہن میں آتی ہے، اللہ سبحانہ و تعالیٰ جیسا کہ قرآن میں آتا ہے کہ اپنے فرشتوں کی مجلس لگاتے ہیں، مالا اعلیٰ کے فرشتوں کے ساتھ اللہ تعالیٰ گفتگو کرتے ہیں، اللہ تعالیٰ ان سے احوال پوچھتے ہیں، شاید اللہ تعالیٰ بندوں کے جب احوال پوچھتے ہوں گے تو کہتے ہوں گے اچھا بتاؤ میرے فلاں بندے کا کیا حال ہے، تو فرشتے کہتے ہوں گے یا اللہ بڑے مزے میں ہے، تو اللہ تعالیٰ کہیں گے اچھا جاؤ جا کے اس کے اوپر آزمائش ڈال کے آؤ، میں نے اسے مزے کرنے کے لیے دنیا میں بھیجا ہے، میں نے تو اسے دنیا میں امتحان کی غرض سے بھیجا ہے، تو ذرا اس کے اوپر آزمائش ڈال کے آؤ۔ تو اللہ سبحانہ و تعالیٰ نے یہ واضح طور پہ قرآن میں کہہ دیا ہے کہ ہم نے تمہیں دنیا میں آزمائش کے لیے بھیجا ہے، اور یہ آزمائش اللہ تعالیٰ نے کر کے رہنا۔ تو اس میں دعا کے ذریعے سے آزمائش بعض اوقات ٹل جاتی ہے، یا نہ بھی ٹلے تو آپ کو دعا ایک ایسا سکون دے جاتی ہے، ایک ایسا اطمینان دے جاتی ہے کہ جس کی وجہ سے اس آزمائش کے ساتھ آپ کا جینا آسان ہو جاتا ہے، اس کو ایکسیپٹ کرنا آپ کے لیے آسان ہو جاتا ہے، اور بعض اوقات اسی آزمائش کا آپ ایک پازیٹیو پہلو دیکھنا شروع کر دیتے ہیں، اور وہ کیا کہ وہ آزمائش آپ کو اللہ کے قریب کر رہی ہے، ویسے اللہ کی طرف آپ کا رجوع ہی نہیں تھا، نماز میں توجہ ہی نہیں ہو رہی تھی، تو اب اچانک آپ نمازوں میں رونا شروع ہو گئے، تلاوت شروع نہیں کرتے تو آپ کی آنکھوں سے آنسو گرنا شروع ہو جاتے ہیں، تو آزمائش آپ کے دل کو نرم کر دیتی ہے، جب وہ نرم کرتی ہے تو آپ بہت تیزی سے اللہ کے قریب ہوتے ہیں، تو یہ ایک پازیٹیو پوائنٹ بھی ہے کہ نرم دل بہت کیپیسٹی اور صلاحیت رکھتا ہے کہ اللہ کے بہت جلد قریب ہو جائے۔ تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، تیسری صورت یہ ہے کہ اللہ تعالیٰ انسان سے کسی آزمائش کو دور کر دیتے ہیں، تو صحابہ نے اس پہ عرض کیا کہ اللہ کے رسول ہماری دعا تو پھر کبھی رائے گاہ نہیں جاتی، اس کا مطلب ہے ہماری دعا کبھی رائے گاہ نہیں جاتی، یا تو اللہ تعالیٰ دنیا میں قبول کر لیں گے یا اللہ تعالیٰ آخرت کے لیے ذخیرہ کر لیں گے، اور جب آخرت میں انسان کو اپنی دعا کا اجر اور ثواب مل رہا ہوگا، جب وہ دیکھے گا تو اس وقت وہ یہ حسرت کرے گا کہ کاش میری دعا کوئی دنیا میں قبول ہی نہ ہوئی ہوتی، یعنی دنیا میں تو جو مل گیا وہ تو کچھ بھی نہیں تھا، یہاں جو مل رہا ہے وہ تو ایٹرنل لائف کے حساب سے اس کی نسبت سے مل رہا ہے، تو آخرت میں جو دعا کے حوالے سے ملے گا وہ بہت بڑا ہے۔ یا پھر تیسری صورت کیا ہے کہ آپ دعا کرتے ہیں، دعا قبول بھی نہیں ہوئی، اللہ نے کوئی آزمائش ڈال دی، آپ کو کیا پتہ تھا گھر سے باہر نکلنا ہے، بائک پہ گاڑی پہ کوئی ایکسیڈنٹ ہو جانا ہے، کوئی بیماری آ جانی ہے، انسان کو پتہ ہی نہیں ہوتا ابھی چند لمحوں بعد کیا ہونے والا ہے، اللہ نے کسی بڑے حادثے سے بچا لیا، کسی بڑے سانحے سے اللہ نے امن میں رکھ لی، چلتے چلتے انسان کو پتہ ہی نہیں چلتا اس کے ساتھ واردات ہو جاتی ہے اور اس کا نقصان ہو جاتا ہے۔ ایک اور حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا، دیکھو اللہ سبحانہ و تعالیٰ حیی کریم، اللہ تعالیٰ بہت ہی کریم ہے، اور اللہ کے اندر بہت زیادہ حیا ہے، بہت زیادہ حیا، یعنی ایک عام انسان ہے نا، ایک شریف النفس انسان، آپ اس سے کچھ پیسے مانگ لیں، کوئی قرض مانگ لیں، تو وہ اگر مدد نہیں بھی کر سکتا ہوا نا، تو وہ دل میں پریشان ہوتا ہے، شرمندہ ہوتا ہے کہ یار کاش میرے پاس کچھ ہوتا تو میں اس کی مدد ہی کر دیتا ہوں، تو یہ ہم حیا کو سمجھ رہے ہیں۔ تو اللہ کے بارے میں یہ بات آ رہی ہے کہ اللہ تعالیٰ بہت ہی حیا والا ہے، بہت ہی حیا والا ہے۔ یستحی من عبدہ اذا رفع یدیہ الیہ ان یردہما صفرا، تو اللہ کو اس سے حیا آتی ہے کہ اس کا بندہ اس سے کچھ مانگے اور وہ اس کو واپس نہ، واپسی میں اس کو کچھ نہ دے، اس کو کچھ لٹائے نہ، اللہ کو اس سے حیا آتی ہے، تو اللہ تعالیٰ لازماً دیتے ہیں، اور صرف یہ ہے کہ انسان کو مانگنا آنا چاہیے، مانگنا آنا چاہیے، تو وہ مانگنے کا طریقہ سیکھنے کی ضرورت ہے، جیسے ایک بچہ اپنے والدین سے مانگتا ہے اس طرح سے اللہ سے مانگنے کی ضرورت ہے، یقین کے ساتھ مانگے، پوری توجہ کے ساتھ مانگے اور تسلسل کے ساتھ مانگے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ دیکھو اللہ تعالیٰ تمہاری دعا کو قبول کرتے ہیں جب تک کہ تم دعا میں جلدی نہ کرو، تو صحابہ نے عرض کیا اللہ کے رسول دعا میں جلدی کیا چیز ہے، تو آپ صلی اللہ علیہ وسلم فرمایا دعا میں جلدی یہ ہے کہ انسان یہ کہنا شروع کر دے کہ میں نے دعا کی اللہ نے دعا قبول نہیں کی، میں نے دعا کی اللہ نے دعا قبول نہیں کی، کیونکہ ہماری تو خیر اب لیٹ دعا کے کیا کہنے، نبیوں کے بارے میں ہم قرآن مجید میں یہ پڑھتے ہیں، یہ بات تو ہم پڑھتے ہیں کہ انہوں نے دعا کی اور اللہ نے ان کی دعا قبول کی، لیکن کبھی ہم نے اس پہ غور کیا کہ کتنے عرصے بعد قبول کی؟ حضرت یعقوب علیہ السلام کی دعا اپنے بیٹے یوسف کے بارے میں، انما اشکو بثی وحزنی الی اللہ، بس اللہ سے شکایت کرتے تھے، یا اللہ میرا غم، میری پریشانی کہ میرا بیٹا گم ہو گیا، सही बात है, फोत हो जाए तो दिल को सुकून आ जाता है, गुम हो जाए तो पता नहीं कहाँ होगा, किस हाल में होगा, इंसान की रातों की नींद उड़ जाती है। यहाँ तक कि रो रो के कुरान ये कहता है कि उनकी आंखें सफ़ेद हो गई थी रो रो के, यूसुफ की गम के अंदर, अपने बेटे के गम के अंदर, क्योंकि भाई उनको, आपको पता है वो पूरा वाकया जैसे कुरान में है कि अंधे कुएं में डाल के आ गए थे, अरे यूसुफ अलैहिस्सलाम के भाई हसद की वजह से कि हमारे अब्बा जो है वो यूसुफ से ज़्यादा प्यार करते हैं, हमसे नहीं करते, तो उनको अंधे कुएं में डाल के आ गए थे। फिर उनको काफ़िला ले गया और अल्लाह ताला ने उन्हें किस तरह से मिस्र की तख्त तक पहुँचाया, उन्हें मिस्र का बादशाह बनाया। तो वह बियज़त ऐनाउ मिनल हुज़्न, गम की वजह से उनकी आंखें सफ़ेद हो गई थी, रो रो के उनकी आंखें सफ़ेद हो गई थी, यहाँ तक कि उनके घर वाले कहते थे कि अब आप रोना बस करते हैं, आपने बहुत रो लिया। बाज़ तफसीरी रिवायात में है कि 40 साल तक रोते रहे, 40 साल तक, छोटे से बच्चे थे हज़रत यूसुफ जब 12-13 साल के, जबकि वो जुदा हुए, और मुलाकात कब हुई, जब वो बादशाह मिस्र बन चुके थे, मिस्र के तख्त के ऊपर बादशाह बन के बैठ चुके थे। तो अल्लाह सुबहान व तआला दुआ को ज़रूर कबूल करते हैं, दुआ को ज़रूर कबूल करते हैं, आज नहीं तो कल, कल नहीं तो परसों। तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि अल्लाह ताला दुआ को कबूल करते हैं जब तक बंदा ये ना कहे कि मैंने अल्लाह से दुआ की और अल्लाह ने मेरी दुआ कबूल नहीं की। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने कुछ चीज़ें बताई दुआ के हवाले से, एक तो ये कि नमाज में दुआओं का अहतमाम, इसका ज़रूर ज़रूर अहतमाम करें। हमने कहा कि सबसे ज़्यादा करीब नमाज में इंसान अल्लाह के सबसे ज़्यादा करीब सजदे की हालत में होता है, तो सजदे की हालत में दुआएं मांगें, और आप सल्लम से हर किस्म की दुआ मिल जाती है। यकीन माने हमारी कोई ख्वाहिश ऐसी नहीं है, कोई तमन्ना आरजू नहीं है जिस पे हमें आप सल्लम की कोई दुआ ना मिल जाए, ज़रूर मिल जाती है। तो उस दुआ को याद करें, हिर्ज़े जान बनाएं। और आप सल्लम, और इसी तरह कुरान मजीद की एक और तालीम है कि अल्लाह से मांगने में जो एटिकेट्स हैं, आदाब हैं, सबसे पहले अल्लाह की तारीफ़ बयान करो, फिर रसूलल्लाह सल्लम के ऊपर दुरूद शरीफ पढ़ो, फिर उसके बाद अल्लाह से दुआ मांगो। ये मांगने के आदाब। दुनिया में भी यही है कि जब आप किसी से कोई चीज़ चाहते हैं, कोई पॉलिटिशियन है, कोई लीडर है, तो आप जब उसके पास जाते हैं तो आप क्या करते हैं, आप मतलब उसका शुक्रिया अदा करते हैं, उसकी तारीफ़ करते हैं, अगर उसने पहले कुछ आपके साथ एहसान किया हो तो उसको याद करते हैं कि आपने पहले भी मेरे साथ बड़ा अच्छा मामला रखा, तो अब भी आप हमारे साथ इस तरह से अच्छा मामला रखें। तो यही अल्लाह के सामने भी जब बैठें तो अल्लाह को याद करवाएं कि या अल्लाह आपका मेरे ऊपर ये एहसान है, आपकी ये नेमतें हैं, ये इससे अल्लाह ताला खुश होता है कि जो कुछ मैंने इसको दे रखा है कम अज़ कम उसको रिकग्नाइज कर रहा है, उसको मान रहा है। फिर उसके बाद मजीद का मुतालबा करें। अब अल्लाह की 100 नेमतें इंजॉय कर रहे हैं और सिर्फ ये रट लगाई, या अल्लाह तूने मुझे कुछ भी नहीं दिया, मुझे कुछ भी नहीं दिया, तो अल्लाह ताला कैसे देंगे? आप अपने एम्प्लॉय को मतलब उस एम्प्लॉय को कुछ देंगे जो ये आपके सामने आके कह रहा हो कि आपने तो मुझे कभी कुछ दिया ही नहीं, तो आप उसको क्या देंगे? हाँ, जो आके आपको कहता है कि आपने मुझे बड़ा कुछ दिया, बड़ा मेरा ध्यान किया, बड़ा ख्याल किया, तो आपका भी दिल करेगा कि मैं इसको कुछ दूँ, क्योंकि ये एहसान मान दें। तो यही मामला अल्लाह सुबहान व तआला के भी है। अल्लाह के सामने जब आप ये तस्करा करेंगे, बहुत सी नेमतें देखें हम दुनिया में इंजॉय कर रहे होते हैं, सेहत की नेमत है, औलाद की नेमत है, मुलाजमत है, बिजनेस है, बहुत सी नेमतें हैं जो हमें मिली होती हैं, हम उनको याद नहीं करते, क्योंकि इंसान उसी चीज़ को याद करता है जो उसके पास नहीं होती, इंसान उसी चीज़ का रोना रोता है जो उसके पास नहीं होता। अब वो जो 100 नेमतें हम इंजॉय कर रहे होते हैं उसका तस्करा नहीं करते, उसका तस्करा करें, अल्लाह को बताएं, या अल्लाह ये आपने दिया है, ये आपने दिया, मुझे आपने सेहत दी है, फलाने के पास सेहत नहीं है, मुझे आपने औलाद की नेमत से नवाजा, फलाने के पास औलाद नहीं है, या अल्लाह मुझे आपने तौफीक दी है कि मैं दीन के ऊपर कुछ अमल कर लूँ, नमाज रोज़ा कर लूँ, इतनी बड़ी दुनिया है कि तो इस तरफ तवज्जो ही नहीं है, दीन की तरफ, मस्जिद में आने की तरफ, ये भी अल्लाह की बड़ी नेमत है कि आप जुमा के लिए मस्जिद में आ जाते हैं। कहते हैं कितनी मखलूक पड़ी है जो बाहर सड़कों के ऊपर, कितने लोग हैं जो मस्जिद में जुमा के लिए आते हैं, मुझे बताएं, शायद 5% होंगे, 5% भी शायद बड़ा फिगर है, 95% तो इस नेमत से भी महरूम है। तो फी ज़माना तो इंसान को सजदे की तौफीक नसीब हो जाए, मस्जिद में आके नमाज की तौफीक नसीब हो जाए, तो इस पर भी एक अल्लाह का शुक्र बनता है कि या अल्लाह इस ज़माने में ये नमाज के लिए मस्जिद में आ जाना बहुत बड़ी बात है, और ये आपकी तौफीक के बगैर मुमकिन नहीं था। तो अल्लाह ताला की नेमतों पर अल्लाह का शुक्र अदा करें। और फिर अस्माए हुस्ना, वलिल्लाहिल अस्माउल हुस्ना फदूबिया,
अल्लाह के असमाए हुस्ना है, अच्छे अच्छे नाम है, अल्लाह के नामों के ज़रिए से अल्लाह को पुकारो। बाद रवायतों में आता है कि अल्लाह का एक नाम है जिसे इसमें आज़म कहा गया, अगर उस नाम के साथ अल्लाह से दुआ की जाए तो अल्लाह ताला दुआ को रद्द नहीं करते, उस दुआ को अल्लाह ताला नहीं लौटाते। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की एक बहुत प्यारी दुआ भी है कि जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह के नामों के ज़रिए से दुआ मांगना सिखाया, अल्लाहुम्मा इन्नी अब्दुका वबनु अब्दिका वबनु अमतिक, या अल्लाह मैं आपका बंदा, मेरा बाप आपका बंदा, मेरी माँ आपकी लोंडी, नासियती बियदिक, या अल्लाह मेरी पेशानी आपके हाथ में, मादिन फी हुक्मुक, या अल्लाह जो भी आप मेरे बारे में फ़ैसला करते हैं वो जारी हो जाता है, आप रब हैं, परवरदिगार हैं, अदल उन फी कज़ा, या अल्लाह जो आप मेरे बारे में फ़ैसला करें वो अदल ही अदल है, वो कभी जुल्म नहीं हो सकता। असअलु का बिकुल इस्मिन हुआ लक, या अल्लाह आपके जितने नाम हैं उन सब नामों का मैं आपको वास्ता देता हूँ। समई तभी ही नफसक, वो नाम जो आपने अपने लिए मुकरर किए, अव अनजलता उफ़ी किताबिक, या अल्लाह आपने अपने नाम किसी भी किताब में जो नाजिल किए, तौरात में, इंजील में, जबूर में, उन तमाम नामों के वास्ते से मैं आपसे दुआ करता हूँ। अव अल्लमतहु अहद मिन खल्क़ी, या अल्लाह आपने अपने वो नाम अपने किसी नबी को, रसूल को, या किसी नेक बंदे को उनकी तालीम दी और वो उसी नबी और रसूल को उन नामों का इल्म है, या अल्लाह उन नामों का भी मैं वास्ता देता हूँ। अविस्तासर तभी फ़ी इल्म गैब इंदक, या अल्लाह मैं आपको आपके उन नामों का भी वास्ता देता हूँ जो आपके अलावा कोई भी नहीं जानता आपकी मखलूक में से। तो अल्लाह के नामों का वास्ता दे के, अल्लाह की सिफात का वास्ता दे के अल्लाह से मांगना, ये कुरान का हुक्म। तो मांगना क्या, अंतजल अल-कुरान रबी कल्बी, या अल्लाह कुरान को मेरे दिल की बहार बना दे, वनूर सदरी मेरे सीने का नूर बना दे, वजिला अहुजनी और कुरान की वजह से मेरा गम जाता रहे, वजहाब हम्मी और मेरी परेशानी दूर हो जाए। तो अल्लाह सुबहान व तआला कुरान की बरकत से उसके गम को, उसके दुख को और उसकी परेशानी को क्या करेंगे, दूर कर देंगे। तो एक ये है कि वलिल्लाहिल अस्माउल हुस्ना फदूबिया, इसका एहतमाम करें। और एक और चीज़ जो कि अहम है, बस उसके साथ हम अपना इसको वाइंड अप करते हैं, वालदैन से दुआ, वालदैन से ज़रूर दुआ करवाया करें। अल्लाह ताला वालदैन की दुआ जो है औलाद के हक़ में कबूल करते हैं, जबकि वो दिल से दुआ करें, दिल से दुआ करें। तो वालदैन से ख़ास तौर पे, वालदा से ख़ास तौर पे कहा करें कि आपके हक़ में दुआ करें। हमारे एक दोस्त थे तो उन्होंने बताया, वो यूके में थे तो वो कोई उनकी डिग्री चल रही थी, तो लास्ट उनका प्रोजेक्ट था, तो उस प्रोजेक्ट में उनके जो है वो अच्छा नहीं हुआ, डबल जॉब भी कर रहे थे साथ में, वो प्रोजेक्ट भी था, तो रिज़ल्ट आ गया कि जी वो उसमें फ़ेल हो गए। रिज़ल्ट यूनिवर्सिटी ने उनके घर भेज दिया कि आप फ़ेल हो गए, दोबारा आपने अपेयर होना। तो वो कहते हैं मैं परेशान हो गया, और वैसे भी मेरा पेपर भी अच्छा नहीं हुआ था, मुझे पता था, डबल जॉब कर रहा था, उसी से मैं फीसें पूरी करता था। तो ऐसे ही शाम को फ़ोन आया मेरी वालदा का, और तब रमज़ान का महीना था, तो उन्होंने मुझसे पूछा रिज़ल्ट कैसा रहा। तो अब मुझे उनको बताते हुए शर्म आई कि मैं उनको क्या बताऊं। तो मैंने कहा कि अभी इंतज़ार कर रहा हूं। तो उन्होंने कहा आज रात लैलतुल कद्र की रात होगी इंशाल्लाह, तो मैं तुम्हारे लिए दुआ करूंगी। तो वो कहता मैं दिल में हंस पड़ा कि मेरा रिज़ल्ट मेरे हाथ में है, तो मेरी माँ मेरे लिए क्या दुआ करेगी। तो वो कहता है कि मेरी माँ ने मेरे लिए दुआ की, तो चंद दिन बाद दोबारा यूनिवर्सिटी की तरफ से मुझे रिज़ल्ट आया, और उसमें यह था कि पहला रिज़ल्ट गलती से पहुँच गया था आपकी तरफ, तो हम उसके लिए माजरत खां हैं, और दूसरे रिज़ल्ट में वो पास हो चुका था। बिल्कुल, मतलब जैसे कहते हैं, इंसान कहता है कि या तो मैंने मेहनत की और मुझे कोई पास होने की उम्मीद हो, मेहनत भी नहीं थी कि पास होने की उम्मीद थी, और रिज़ल्ट भी यूनिवर्सिटी की तरफ से आ चुका था। उसके बाद वालदा ने दुआ की और यूनिवर्सिटी वालों ने दोबारा रिज़ल्ट भेज दिया। हर इंसान की ज़िंदगी में ऐसे अनहोने काम हो जाते हैं। दुआ में अल्लाह ताला ने बहुत कुव्वत रखी है, बहुत बरकत रखी है। लेकिन बस ये है कि जब इंसान मुश्किल में फंस जाए अल्लाह से दुआ करे। अब ये नहीं कि हर वक्त अल्लाह को दुआ के ज़रिए आजमाता रहे कि अल्लाह ताला जो है वो मुझे इस मुश्किल से निकालता है कि नहीं निकालता, अब मैं देखता हूँ, अगर निकाल दिया तो फिर मैं अल्लाह को मान लूँगा, नहीं निकालता तो फिर साइड पे हो जाऊँगा। ऐसे भी ना करें, अल्लाह से दुआ है कि अल्लाह ताला हमें सही बता।